यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। संसदीय सुनवाई समितिद्वारा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न। समतामूलक समाज निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट निर्देशित हुने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 उपलब्ध गराउने मन्त्री परिषदको निर्णय। र रूस चीन रणनीतिक साझेदारीलाई सुदृढ बनाउन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुशासन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरूले उठाउनु भएको प्रश्नको आज जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले सुशासन बिना दिगो विका आर्थिक वृद्धि सम्भव नहुने भन्दै सरकार प्रणाली सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको स्पष्ट पार्नुभयो।
हाम्रो शीर्ष प्राथमिकतामा सुशासन नै हो। सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव हुँदैन। भ्रष्टाचार, ढिला सुस्ती, बिचौलिया तन्त्र र संस्थाहरूको अवैध कब्जाले राज्यको लागत मात्र बढाएको छैन, नागरिकको विश्वास पनि कमजोर बनाएको छ। त्यसैले यो सरकार सिस्टम सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको हो। ई गभर्नेन्स, डिजिटल डेलिभरी, वान टाइम डेटा सबमिशन, पर्फर्मेन्स कन्ट्राक्ट जस्ता प्रबन्धहरू केवल प्रविधिका कुराहरू होइनन्। यी राज्य सञ्चालनका संस्कार नै परिवर्तन गर्ने आधार। हामीले खर्च गर्ने राज्य होइन, डेलिभरी दिने राज्य निर्माण गर्दैछौ। इमान्दार र लगानीमुखी निजी क्षेत्रले कुनै चिन्ता लिनु पर्दैन। सरकार स्वयं घर घर ढोका ढोकामा पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछ। आवश्यक सहजीकरण, कानूनी सुधार र नीतिगत स्थायित्व दिन सरकार प्रतिबद्ध छ। तर राज्य, नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलोमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण गरिँदैन।
अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले अघि सारेका अर्थतन्त्रको पुनर्संरचना र एकीकृत पूर्वाधार लगायतका प्राथमिकताले हजारौं युवाहरूका लागि रोजगारी सृजनाका साथै नागरिकको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताउनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले सामाजिक न्यायलाई आर्थिक उन्नयनसँग जोड्ने नीति लिएको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएको छ। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले समतामूलक समाजको निर्माणका लागि सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्देशित हुने बताउनुभयो। शासकीय सुधार र पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित रहने उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले विपन्न र अवसरबाट वञ्चित वर्गलाई माथि उठाउने गरी आगामी आर्थिक वर्षको बजेट निर्माण हुने बताउनुभयो। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिने सांसदहरूले आर्थिक सुधारका लागि निजी क्षेत्रको मनोबल उकास्न ध्यान दिनुपर्ने, खाद्यान्न र दैनिक उपभोग्य वस्तुको गुणस्तर सुधारका लागि आगामी बजेटले प्राथमिकता दिनुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले बढ़दो महँगी नियन्त्रण गर्न, धनी र गरीब बीचको अन्तर कम गर्ने रणनीतिक कार्यक्रमहरूलाई प्राथमिकता दिन, सीमान्तकृत समुदायको उत्थान र युवा स्वरोजगारका योजनालाई प्राथमिकता दिन माग गर्नुभयो। यस्तै सांसदहरूले कृषि तथा साना उद्योगको विकासका लागि प्राथमिकता दिनुपर्ने, किसानका लागि राहत र नव उद्यमशीलहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनु पर्ने, युवा जनशक्तिको विदेश पलायन रोक्ने कार्यक्रमहरू ल्याउनु पर्ने, ऊर्जा र पर्यटन प्रवर्धनमा जोड़ दिनुपर्ने तथा रणनीतिक महत्वका दीर्घकालीन योजनाहरूलाई प्राथमिकता दिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले व्यक्ति समाजमा बढ्दै गएको हत्या र लुटपाटका घटनाहरू नियन्त्रण गर्न हावाहुरीका कारण क्षति पुगेको विद्युत प्रसारण लाइनको छिटो मरमत गर्न विस्थापित सुकुम्बासीको छिटो पुनस्थापना गर्न तथा पर्याप्त छलफल बिना संविधान संशोधनको काम अघि नबढ़ाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 8 गते शुक्रबार दिउँसो 1:15 बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले छुवाछुत र जातीय भेदभाव अन्त्य गर्न विशेष योजना ल्याउनु पर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकार योजना अघि बढ़छ कि रोकिन्छ भनेर सरकारले स्पष्ट पार्नुपर्ने, देशैभर बन्दै गरेका सड़क निर्माण कार्य समयमै सक्नुपर्ने, हालसालै चोरी भएको रातो मच्छिन्द्र नाथको दायाँ बायाँ राख्ने हिटी मंग खोजी गर्न सरकारले पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपालका विभिन्न नदीहरूको दोहन बढ़ेको भन्दै सांसदहरूले नदीजन्य पदार्थको वैज्ञानिक व्यवस्थापन, वातावरणीय प्रभाव मूल्यांकनको कड़ाईका साथ कार्यान्वयन गर्नुपर्ने र अवैध उत्खननमा संलग्नलाई कड़ा कार्यवाही गर्नुपर्ने तथा किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधान न्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। प्रधान न्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अरियाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायत उच्च तहका सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले आज नै शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। यसअघि संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो। समितिको आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मालाई सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश शर्माले आफ्नो कार्य योजना प्रस्तुत गर्नुभएको थियो भने त्यसमाथि छलफल भएको थियो। समितिले आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्य योजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो। शर्मा विरूद्ध समितिमा 16 उजुरी परेको थियो। सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई पुनर्स्थापनाका लागि प्रति परिवार 25,000 रूपियाँ दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत 25,000 रूपियाँ एकमुष्ट प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रवक्ता पोखरेलले जोखिमयुक्त बस्तीबाट हटाएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 जनाको प्रति परिवारलाई राहत स्वरूप 15,000 प्रति महिना प्रदान गरिने जानकारी दिनुभयो।
पूर्वाधार विकास मन्त्रालयबाट काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रु 25,000 एकपुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रु 15,000 प्रति महिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रु 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, हमा नेपाल राष्ट्र बैंक 2058 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
यस्तै विस्थापित भएका सुकुम्बासी परिवारका वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको छ। यस्तै बालबालिका तथा विद्यार्थीको पठन पाठन र विद्यालयको सुनिश्चितता तथा स्वास्थ्य सेवाको सुनिश्चितता स्थानीय तहसंघको समन्वय र सहकार्यमा गर्ने सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले नगरपालिका राजस्व अभिवृद्धि योजनाको लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने 6.116 मिलियन स्विस अनुदान स्वीकार गर्ने, अरनीको राजमार्गको मरमत सुधार गर्न चीन सरकारले प्रदान गर्ने 79.36 मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले प्रत्यायोजन प्रत्यायन नियमावली 2083 र सैनिक सेवा छैठौं संशोधन नियमावली 2083 स्वीकृत गर्ने नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुसार हुने गरी राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने लगायतका निर्णय गरेको छ। सरकारले काठमाण्डुका बागमती र सहायक नदी किनारमा बस्दै आएका सुकुम्बासीहरूको घर भत्काएर अन्यत्र व्यवस्थापन गरे पनि उनीहरू अझै सन्तुष्ट भने हुन सकेका छैनन्। विस्थापित सुकुम्बासीहरूलाई सरकारले विभिन्न स्थानमा घाँसबास सहित स्थानान्तरण गरेको छ, तर सुकुम्बासीहरू भने अझै आफ्ना भत्किएका घर र स्थानमा पुगेर चित्त बुझाउने गरेका छन्। बालिका मादेनको एक रिपोर्ट।
51 वर्षीय मानबहादुर मगर घरबार विहीन हुनुभएको महिना दिन हुन लाग्यो। 21 वर्षदेखि 8 जनाको परिवार सँगै बस्दै आएको घरमा अकस्मात एक बिहान माइकिङ र बेलुका डोजर चल्यो। घरसँगै भत्के वर्षौंको परिश्रम र सरसामान। मानबहादुरको घरमा छरभरमै डोजर चल्यो। घर बस्ती उजाडियो, तर घरबाट मन छुटिन सकेको छैन। मान बहादुर अहिले त्यही भत्किसकेको घरमा दिनदिनै पुग्ने गर्नुहुन्छ र छुटेका केही महत्वपूर्ण सामान सग्लै भेटिन्छन् कि भन्ने आशाले भग्नावशेष वरिपरि निहाल्नुहुन्छ।
अब यो आफ्नो सामानहरू यसो काठपाठ यसो निकाल्न पाए, यसो जग्गा कतै भाडामा पाउँछ, यसो बस्दै गर्दा हुन्छ, सरकारले व्यवस्थित नगरिन्जेलसम्म भनेर मात्रै गरे हो। भएको भए म यो गनाउने खोलाको छेउमा जीवन नै जोखिम गरेर बस्नु त आउने थिएन।
सरकारले वैशाख 18 गति काठमाडौँ महानगरपालिका वडा नम्बर 14 बल्खुको नदी किनार तथा सुकुम्बासी बस्तीमा डोजर चलाएपछि बल्खु स्थित जागरण टोलका मान बहादुर सँगै 486 घर परिवार घरवास विहीन बनेका छन्। घर भत्किएपछि आफन्त कहाँ बस्दै आएका परिवार होस् वा होल्डिङ सेन्टरमा बसेका सुकुम्बासी परिवार दिनदिनै आफ्नो भत्किसकेको घरको भग्नावशेष हेर्न पुग्ने गर्छन्। भग्नावशेष नियाल्दै गर्दा भेटिनु भएकी 43 वर्षीय सरिता तामाङ एक छोरा र एक छोरी सहित होल्डिङ सेन्टरमा बसिरहनु भएको छ। तर सरिताको बिरामी छोरीको पढाइ मात्र छुटेको छैन, छोरीको उपचारका लागि आर्थिक अभावले अझ बढी सताएको छ।
दिन्छु भनेर अहिलेसम्म दिएको छैन, कोडो पनि मिलेको छैन, छोरी बिरामी भयो एक दिन पैसा एक रुपियाँ छैन उपचार गर्नुलाई।
सजिलो नै थियो नि, अब यहाँ त्यो बच्चाहरू शिक्षा सजिलो हुन्थ्यो, गाडीले हिँड्न आउँथ्यो।
बसोबास विहीन बनाएर उचित व्यवस्थापन गर्न नसकेको गुनासो पोख्नुहुँदै सोही स्थानमा भेटिनु भएकी मोहन कार्की र सुनिता परियारले सरकारले आफ्नो सन्तानको पढाई खान बस्न र रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्नुभयो।
उता बस्ने मन लाग्दैन, यहाँ बसेर यस्तो भइरहेको ठाउँ आफ्नै जस्तो सुखी भयो नि, थापरै भयो नि आफ्नै घर प्यार मुखले व्यवस्थित भइसक्यो यस्तो भनेको छ। खोइ त व्यवहारले मेन जानुपर्ने मान्छेहरू जम्मै आफ्नो आफ्नै 22-23 दिन भइसक्यो, खोइ फोन गरे एकल फोन गर्नु आएन।
हामीलाई त घर चाहियो, बहनी बास गाँस कबास चाहियो।
यस्तै वास्तविक सुकुम्बासी पहिचान गरी उचित व्यवस्थापन गर्नमा सरकार चुकिरहेको गुनासो राख्नुहुन्छ। 2062 सालको जनआन्दोलनमा विस्थापित भई काठमाडौँ बस्दै आउनुभएका 44 वर्षीय गणेश रिसाल।
कसरी चाहिँ छानबिन गर्ने भन्ने कुरा सरकारसँग कुनै नीति नै भएन क्या। परिवारमा सबैभन्दा अप्ठ्यारो भन्ने कुरा हाम्रो बाल बालिकाको पढ्ने अधिकार वञ्चित भएको छ, मुख्य कुरा त्यो को होल्डिङ सेन्टरमा बसेको छ, बाल बच्चालाई पढाउँछु भनेर आश्वासन दिएको त्यो आश्वासन दिने मात्रै हो।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले हालसम्म काठमाडौँ जिल्लाभित्रका सरकारी तथा सार्वजनिक जग्गा एवं नदी किनार बस्तीका 2008 घर परिवारका 11,000 बढ़ीलाई सरकारले विभिन्न स्थानमा अस्थायी रूपमा खान बस्न व्यवस्थापन गरिरहेको र बालबालिकाको पढाई निरन्तर अघि बढाउन आवश्यक व्यवस्था गरेको जानकारी दिनुभयो।
घर छ, जस्तो जग्गा छ, जस्तो आफन्त छन्, जो भाडामा खोजेर आफै जानु भएको छ, उहाँहरू चाहिँ जानु भएको छ होइन। त्यो गइसकेपछि बाँकी भएको यो 2608 जनाको चाहिँ हामीले रजिस्टर गरेर विभिन्न ठाउँमा होटेलहरूमा व्यवस्थापन गरेर राखेका छौँ।
सरकारले सुकुम्बासी बस्तीका परिवारलाई खान बस्नको राम्रो व्यवस्थापन गरिरहेको दावीका बावजुद बल्खु भग्नावशेष क्षेत्रमा भेटिएका अधिकांश सुकुम्बासी परिवार भने होल्डिङ सेन्टर वा आफन्त कहाँ बस्न भौतिक र मानसिक रूपले तयार देखिँदैनन्। यसतर्फ सरकारको जतिसक्दो चाँडो ध्यान पुग्नु आवश्यक देखिन्छ। बालिका मादिन, रेडियो नेपाल, काठमाडौँ।
निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगले आज विज्ञप्ति जारी गर्दै निर्वाचनलाई सरकारबाट 6,71,92,00,000 रूपियाँ प्राप्त भएकोमा 4,96,78,00,000 खर्च भएको जनाएको छ। कुल मतदाता संख्या 1,89,03,699 आधार मान्दा प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 प्रति मतदाता सरदर 263 रूपियाँ खर्च भएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले स्वास्थ्य क्षेत्रमा व्यापारिक पक्षलाई भन्दा सेवा प्रवाहलाई बढ़ी प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा सम्बन्धमा मन्त्रालयहरूका सचिव र उच्च पदाधिकारीसँग गरिएको छलफलमा सांसदहरूले स्वास्थ्य बीमाको उचित व्यवस्थापन र गुणस्तरीय शिक्षा विकासमा बजेटको प्रभावकारी उपयोग गरिनुपर्ने बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायका कर्मचारीका लागि नयाँ आचार संहिता लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको आचार संहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाएको छ। मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले आचार संहिता लागू गरिएको छ। कार्यालय समयको पूर्ण पालना गर्न, तोकिएको पोशाक प्रयोग गर्न तथा सहकर्मीसँग सहयोगात्मक व्यवहार कायम गर्न निर्देशन दिइएको छ। नेपाललाई विश्वस्तरको आरोग्य गन्तव्यका रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा समुदाय बीच सहकार्य र साझा दृष्टिकोणको आवश्यकतामा जोड़ दिइएको छ। आरोग्य मार्फत नेपालको समृद्धिका आयाम विकास गर्ने उद्देश्य सहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकार्यमा आयोजित आरोग्य संवाद आरोग्य वर्ष 2027 पूर्व तयारी विमर्शमा सहभागी वक्ताहरूले सो धारणा राख्नु भएको हो। कार्यक्रममा नेपाल सरकारले घोषणा गरेको नेपाल आरोग्य वर्ष 2027 आरोग्य पर्यटन रणनीति सन् 2026 2035 तथा कार्ययोजना सन् 2026 2030 प्रभावकारी कार्यान्वयन, आरोग्य पर्यटनको सम्भावना, अन्तर्राष्ट्रिय बजार विस्तार, पूर्वाधार विकास, मानव संसाधन क्षमता अभिवृद्धि र नीतिगत समन्वयका विषयमा छलफल भएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समितिको कार्यदल गठन गरेको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि सो कार्यदल गठन गरिएको हो। संघ प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बाली नालीको राहत प्रणालीलाई सरल, प्रभावकारी तथा समय सापेक्ष बनाउन सुझाव दिने व्यवस्था गरिएको छ। नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधि मैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर आगामी 3 वर्षका लागि रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा आज एक कार्यक्रमको आयोजना गरी प्रहरी संगठनलाई अझै सक्षम, उत्तरदायी र भरोसा योग्य संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ रणनीतिक योजना सार्वजनिक गरेको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रविधिको अधिकतम प्रयोग गरी जनतालाई छिटो छरितो सेवा प्रवाह गर्ने लक्ष्यका साथ 2083-85 रणनीतिक योजना अगाडि सारिएको बताउनुभयो। बैतडीमा आलु खेतीबाट किसानहरू आत्मनिर्भर भएका छन्, तर पनि सिंचाईको अभाव र निर्माण भइसकेर पनि खोटपे स्थित शीत भण्डार सञ्चालनमा नआउँदा किसानहरूले सोचे जस्तो फाइदा भने लिन सकेका छैनन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
बैतडीको पाटन नगरपालिका 8, 9 र 10 आलु पकेट क्षेत्र हो। यहाँका प्राय किसानहरूलाई आलुसहित बेमौसमी तरकारीले आत्मनिर्भर बनाएको छ। पाटन 8 का स्थानीय किसान केशव विष्ट:
वार्षिक आमदानी भने त्यो प्राइसमा पनि निर्भर हुन्छ होइन। हाम्रो मेन सिजन भनेको यो जेठदेखि लिएर हामी बिक्री सुरु गर्न सुरु गर्छौँ, किनभने त्यो पछि चाहिँ तराईको आउँछ, त्यति बेलासम्म हामीले त 8-10 लाख रुपियाँ चाहिँ इन्कम गर्छौँ।
यस वर्ष समय समयमा पानी परेकाले आलु राम्रो फल्ने आशा गरिएको छ। बैतडीबाट मात्रै वार्षिक 1.5 देखि 2 करोड़सम्मको आलु निर्यात हुने गरेको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी:
झन्डै 500 रोपनि क्षेत्रफलमा आलु खेती छ र यो वर्ष 2-3 पटक पानी परे हुनाले आलुको चाहिँ पालन गर्ने चाहिँ 10-15% बढ्छ भन्ने अनुमान छ।
सिद्धेश्वर वृहत आलु क्षेत्र विस्तार नै घोषणा गरेर व्यावसायिक आलु एवं सिजनल तरकारी खेती गरिरहेका किसानहरू सिंचाई र शीत भण्डारको अभावको मारमा छन्। स्थानीय किसान गोपाल महरा:
किसान केन्द्रहरू नभएको हुनाले यहाँबाट हामीले डलधुरा लैजानुपर्ने, किन्नको लागि पनि डलधुरा जानुपर्ने, बिउ त्यता राख्नुपर्ने समस्या हामीलाई बढी देखिएको।
प्रदेश र संघीय सरकारको लगानीमा पाटन 8 खोडपे क्षेत्रमै बनेका 2 वटा शीत भण्डार वर्षौंदेखि प्रयोगविहीन छन्। वर्षौंदेखि अलपत्र अवस्थामा रहेका शीत भण्डार सञ्चालनमा नआउँदा कृषि उपजलाई सुरक्षित राख्न नपाएको अर्का किसान नरबहादुर विष्ट बताउनुहुन्छ।
कोल्ड स्टोर बनाउनुको लागि तपाईँको 7-8 वर्ष जति भयो तयार भइसकेको, तर अहिलेसम्म यो चाहिँ सञ्चालनमा आएको छैन।
सम्बन्धित निकायलाई पटक पटक आग्रह गर्दा समेत शीत भण्डार सञ्चालनमा नआउँदा किसानहरू समस्यामा परेको बताउनुहुन्छ पाटन नगरपालिका वडा नम्बर 9 वडा अध्यक्ष कालु सिंह भाट।
कृषि ज्ञान केन्द्र बैतडी र प्रदेशका सांसदहरूलाई पनि जानकारी गराउँदा गराउँदै खोडपेमा रहेको कोल्ड स्टोर अल्पत्र अवस्थामा भएको कारणले गर्दाखेरि खोडपे क्षेत्रका किसानहरूलाई तरकारी राख्नको लागि साह्रै गाह्रो भएको छ।
व्यावसायिक तरकारी खेती गरेर नमुना बनेका पाटन नगरपालिका वडा नम्बर 8, 9 र 10 सरकारले सिंचाई र शीत भण्डारको व्यवस्था गर्न जरूरी छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
पछिल्लो 24 घण्टामा आगलागी सहितका 18 विपदजन्य घटनामा 3 मृत्यु भएको छ भने 5 घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ। जेएनजी आन्दोलनको मौका छोपी 2082 भदौ 24 गते महोत्तरी कारागारबाट भागेका कैदी बन्दी मध्ये 250 कैदी बन्दी अझै पनि फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही दिनपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणका क्रममा बेजिङ पुग्नु भएको छ। राष्ट्रपति पुटिन चीनी राष्ट्रपति सी जिनपिङसँग उच्च स्तरीय वार्ताका लागि बेजिङ पुग्नु भएको हो। क्रेमलिनका अनुसार दुवै नेताले रूस चीन रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा समन्वय बढ़ाउने र बदलिदो विश्व व्यवस्थामा साझा धारणा निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ। अमेरिकाको लस एन्जलस नजिकै घाँसे झाडीमा लागेको भीषण आग लागेका कारण हजारौं स्थानीयलाई अन्यत्र सर्न आग्रह गरिएको छ। लस एन्जलसको डाउनटाउन क्षेत्रबाट करिब 40 माइल अर्थात 60 किलोमिटर उत्तर पश्चिममा रहेको सिमी भ्यालीमा आगो शुरू भएको हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
यस वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। पर्यटन विभागले सन् 2026 वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1,181 आरोहीहरूले अनुमति लिएको जनाएको छ। विभागका सूचना अधिकारी हिमाल गौतमले यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। सगरमाथा आरोहणका लागि 55 देशका 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनिया नागरिकले अनुमति लिएको विभागले जनाएको छ। पर्यटन विभागले 6,500 मिटर भन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति प्रदान गर्दै आएको छ। विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,000 रूपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा धेरै सगरमाथाबाट 1,07,68,91,000 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। काभ्रे प्लाञ्चोकको डाँडा पारी स्थित महाभारत गाउँपालिका यस वर्ष पनि शून्य बेरुजु भएको पालिका बन्न सफल भएको छ। आर्थिक वर्ष 2081-82 लेखा परीक्षण प्रतिवेदन अनुसार महाभारत गाउँपालिकामा 1,13,71,90,000 रूपियाँको लेखा परीक्षण भएको थियो। यसअघिको दुई आर्थिक वर्षमा पनि महाभारत गाउँपालिकाले निरन्तर शून्य बेरुजु कायम गर्न सफल भएको थियो भने तेस्रो पटक पनि पालिकामा शून्य बेरुजु देखिएको छ।
अब खेल समाचार अजय बमबाट।
जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ क्यान विरूद्ध विभिन्न अदालतमा दायर गरेका सबै मुद्दाहरू फिर्ता लिने घोषणा गरेको छ। म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रिमियर लीग एनपीएलको आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्तिका विषयमा रहेका कानूनी विवाद अन्त्य गर्ने निर्णय गरेको जानकारी गराउनुभयो। जोरा स्पोर्ट्सले क्यानलाई विपक्षी बनाई सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपछि खेलकुदको वृहत्तर विकासका लागि मुद्दा फिर्ता लिन गरेको अनुरोध र पछिल्लो विकसित परिस्थितिलाई आत्मसात गर्दै कम्पनीले यो कदम चालेको विज्ञप्ति मार्फत जनाएको छ। राखेपछि गत 2082 फागुन 12 गते पठाएको पत्रको स्वागत गर्दै जोरा स्पोर्ट्सले खेलकुदको अभिभावक निकायको भावनालाई सम्मान गरेको जनाएको छ। रूपन्देही क्रिकेट संघको आयोजनामा भैरवमा जारी पञ्चकन्या रूपन्देही सुपर लीग अन्तर्गत ए डिभिजनको मंगलबारको खेलमा जेआर क्रिकेट क्लब विजयी भएको छ। खेलमा मेलबोर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई 1 विकेटले हराउँदै जेआर क्रिकेट क्लबले जीत निकालेको हो।
अब मौसम आगामी 24 घण्टामा गण्डकी कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा साथै मध्य प्रदेश लगायत कोशी बागमती प्रदेशको तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.5 न्यूनतम 21 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम तापक्रम 28.6 न्यूनतम 20.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 29.6 न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 53.9 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 36.8 न्यूनतम 23 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 38 न्यूनतम 23.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आजै प्रधान न्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न। समतामूलक समाज निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट निर्देशित हुने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 उपलब्ध गराउने मन्त्री परिषदको निर्णय। र रूस चीन रणनीतिक साझेदारीलाई सुदृढ़ बनाउन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।